नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। 19 वर्षदेखि टुंगोमा पुग्न नसकेको संक्रमणकालीन न्याय निरूपणको विषय फेरि अन्यलमा परेको छ। यसअघि समेत विभिन्न प्रकारका राजनीतिक अवरोधका कारण अल्झनमा परेको संक्रमणकालीन न्याय निरूपणको कार्य पछिल्लो समय आवश्यक कानून निर्माण र आयोग समेत गठन हुँदा पनि अपेक्षित रूपमा अघि बढ़न सकेको छैन। नवपुस्ताको आन्दोलनपछि राजनीतिक दलहरू अहिले सत्ता बाहिर रहेका छन् भने प्रतिनिधि सभा विघटन भई मुलुक निर्वाचन केन्द्रित भएको छ। निर्वाचन सम्पन्न भई दलीय सरकार नआउँदासम्म अब संक्रमणकालीन न्याय निरूपणको विषयले गति लिइहाल्छ भन्ने आशंका समेत देखिएको छ। आजको अन्तरसंवादमा हामी संक्रमणकालीन न्याय निरूपणका विषयमा केन्द्रित भएर वरिष्ठ अधिवक्ता डाक्टर खिमलाल देवकोटासँग कुराकानी गर्दैछौ। उहाँ संक्रमणकालीन न्याय निरूपणको क्षेत्रमा लामो समयदेखि कार्य गर्दै पनि आउनु भएको छ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हस्, धन्यवाद, नमस्कार।
विक्रमसम्म 2079 साउनदेखि अल्पत्र आयोगहरूमा पुनः पदाधिकारी नियुक्त भए पनि संक्रमणकालीन न्याय निरूपणले अझै पनि अपेक्षित गति लिन सकिरहेको छैन। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ? संक्रमणकालीन न्याय निरूपणले अब गति लिन्छ भन्ने बेलामा फेरि एक किसिमको अडचन जस्तो अन्यल जस्तो देखा परेको छ, यसलाई कसरी हेर्न सकिएला? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
वास्तवमा संक्रमणकालीन न्याय भनेको मूलत यो पोलिटिकल प्रोसेस रहेछ, यो राजनीतिक प्रक्रिया हो। त्यसो भएको हुनाले यो राजनीतिक प्रक्रियालाई राजनीतिले नै नेतृत्व गर्नुपर्छ भन्ने कुरा चाहिँ सिद्धान्तले पनि त्यही भन्छ, व्यवहारले पनि त्यही देखायो। नेपालको सन्दर्भमा 19-20 वर्षको दौरानमा यो तेस्रो आयोग गठन भएको हो। यो तेस्रो आयोग गठन हुँदा र आयोगले गति लिँदा र नलिँदाका घटनाहरूलाई चाहिँ हामीले विश्लेषण गर्यौं भने के देखिन्छ भन्दाखेरि, कानून निर्माणकै सन्दर्भदेखि नै पोलिटिकल प्रोसेस, राजनीतिक प्रक्रियाका बीचमा सौहार्दता भयो, सहकार्यको स्थिति बन्यो, त्यति बेला कानून निर्माण पनि सहज भएको छ, आयोग गठन पनि सहज भएको छ, आयोगहरूले गर्ने काम कारवाही पनि गति लिने ठाउँमा पुगेका छन्। जब राजनीतिक गतिविधि, राजनीतिक प्रक्रिया अवरुद्ध बन्न पुग्यो, स्वाभाविक रूपमा यो राजनीतिक प्रक्रिया पनि अवरुद्ध हुन पुगेको छ। संक्रमणकालीन न्यायका प्रक्रियाहरू पनि लगभग ठप्प जस्तै अगाडि बढ्न नसक्ने स्थिति बनेको छ। यो कुरालाई हामीले अनदेखा गर्नु हुँदैन भन्ने मेरो पहिलो निष्कर्ष हो र अहिलेसम्मको अनुभवले यही देखाउँछ र संसारभरिकै अनुभवले पनि यही देखाउँछ। उदाहरणको रूपमा कोलम्बियाको अहिले लेटेस्ट कोलम्बियाको संक्रमणकालीन न्याय प्रक्रिया एकदम सहजताका साथ अगाडि बढेको छ भनेर भनियो। 2016 शान्ति प्रक्रिया त्यहाँ चाहिँ सम्पन्न भएको, त्यस लगत्तै संक्रमणकालीन न्यायका प्रक्रियाहरू अगाडि बढेका, एकदमै अन्तर्राष्ट्रिय रूपमा सारा विश्व एक ठाउँ भएर अगाडि बढेको, तर निर्वाचनको प्रक्रिया मार्फत ठिक्क अर्को निर्वाचनमा त्यो संक्रमणकालीन न्यायको विरुद्धको मत राख्ने राष्ट्रपतिले जित्दाखेरि उनको कार्यकाल भरि त्यो प्रक्रियाले ठप्प भएको थियो। दक्षिण अफ्रिकाको स्थिति हेर्दा पनि हामी यही देख्छौँ। त्यस कारण यो नेपालको कुरा मात्रै होइन रहेछ, संसारभरिकै कुरा। राजनीतिक प्रक्रिया सहजतामा जाँदा अगाडि बढ्ने नत्र अगाडि नबढ्ने हुँदो रहेछ, यो अन्तर्राष्ट्रिय हिसाबले कुरा गर्दाखेरि पनि। अब नेपालकै सन्दर्भको कुरा गर्दाखेरि पनि हामीले कानून निर्माण गर्यौं, राजनीतिक प्रक्रिया सहज थियो, कानून बनायौं। अलिकति राजनीतिक प्रक्रिया असहज बनेको बेलामा सर्वोच्च अदालतबाट कानून खारेजको आदेश आयो, त्यो कानून संशोधन गर्नका निम्ति हामीलाई 10 वर्ष लाग्यो। 10औं वर्षमा आइपुग्दाखेरि अलिकति सहज प्रक्रिया भयो, कानून सर्वसम्मतिले पास भयो, आयोगहरू पनि गठन भए, आयोगहरूले पनि एकदम उत्साहका साथ काम गर्ने गरी अगाडि बढ़िरहेका थिए। यही बेलामा फेरि प्रक्रिया अवरुद्ध भयो। त्यसकारण अहिले चाहिँ म के देख्छु, यसको अर्थ फेरि आयोगहरू बिल्कुल बसेकै छन् भन्ने कुरा म ठान्दिनँ। आयोगका पदाधिकारीहरूसँग मेरो अनौपचारिक विभिन्न ठाउँमा भेट पनि हुन्छ, हुने बेलामा उहाँले टेबल वर्कको काम गर्नुभएको छ, तर टेबल वर्क तयारीका कामहरू गर्नुभएको छ, तर यतिले त्यो कामले पूर्णता प्राप्त गर्दैन। त्यसो भएको हुनाले उहाँहरू फेरि पनि राजनीतिक प्रक्रियाको, राजनीतिक सहजताको र राजनीतिक गाइडलाइनको अपेक्षामा मैले देखिराखेको छु। अवस्था यस्तो छ,
कानूनी अडचन हटिसकेपछि न्याय निरूपणका अन्य प्रक्रियाले गति लिने आशा पनि गरिएको थियो। तथापि यही बीचमा नवपुस्ताको आन्दोलन पनि भयो। अहिले खास गरी निर्दलीय सरकारले चुनाव केन्द्रित भएर कार्य गरिरहेको सन्दर्भ छ। यहाँले पनि भन्नुभयो कि संक्रमणकालीन न्याय निरूपणको विषय अब राजनीतिक दलसँग केन्द्रित भएको र राजनीति पनि जोड़िएको विषय भएका कारणले अहिले तत्काललाई यसलाई गति दिन पनि असहज हुने स्थिति देखा परेको छ। यस हिसाबले अब प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर अर्को सरकार र प्रतिनिधि सभा नआउँदासम्म यो काम फेरि एक किसिमले अन्यलमा पर्ने हो कि भन्ने देखिएको हो कि के हो? कसरी यो कामहरूलाई अगाडि बढ़ाउन सकिन्छ? या त भोलिका दिनमा अब दलीय सरकार आइसकेपछि मात्र अपेक्षित रूपमा यो संक्रमणकालीन न्याय निरूपणका कामहरू अगाडि बढ़ने हुन्?
अब खास गरी नेपालको राजनीतिक प्रक्रिया अवरुद्ध हुने बेलामा, खास गरी जेएनजी मुभमेन्ट भन्दा ठिक्क अगाडिसम्म यी प्रक्रियाहरू अत्यन्त उत्साहजनक रूपमा अगाडि बढ़िरहेका थिए। उत्साहजनक रूपमा अगाडि बढ्ने भन्दा पनि लामो समयसम्म तिनलाई कार्यालयको व्यवस्था गर्नु पर्यो भन्दा पनि लगभग 5-6 महिनाको अवधि चाहिँ कार्यालय व्यवस्थापन गर्नमै लाग्यो। बल्ल एउटा घर भेट्टाएर एग्रीमेन्ट मात्रै गरेको थियो। एग्रीमेन्ट गरेकै भोलिपल्ट पर्सिपल्ट सायद जेएनजी मुभमेन्टका कारणले त्यो भवन जल्यो, त्यस कारण त्यो ठाउँमा जान सकिएन भन्ने त्यहाँका अधिकारीहरूको कुरा छ। एक दोस्रो, त्यो काम कारवाही गर्नका निम्ति कर्मचारीको आवश्यकता पर्छ, झन्डै 300-400 कर्मचारीको खाँचो पर्छ भन्ने कुरा चाहिँ ओएनएम सर्वे भएको थियो। त्यो प्रक्रियामा हामीले ऐनमा चाहिँ आवश्यक कर्मचारीहरू नेपाल सरकारले उपलब्ध गराउनेछ भनेर लेख्यौं, तर नेपाल सरकारका अधिकारीहरूले अहिले भइरहेकै कर्मचारीबाट हामीलाई नै अपुग्छ, हामी उपलब्ध गराउन सक्दिनौ भन्ने उहाँहरूको भनाइ। आउटसोर्सिङ गर्नका निम्ति, बाहिरबाट भर्ना गर्नका निम्ति कठिन छ भन्ने आयोगका पदाधिकारीहरूको भनाइ। यो बीचमा हामी एउटा खालको मिटिङ पोइन्ट खोज्न गइरहेका थियौं, त्यो कुराको पनि हामीले निष्कर्ष भेट्टाउन सकिराखेका थिएनौँ। यसले पनि आयोगलाई काम गर्न अलिकति असहज बनेको म व्यक्त छु। तेस्रो कुरा, यो अहिलेको संशोधित ऐनमा संक्रमणकालीन न्याय सम्बन्धी छुट्टै कोषको व्यवस्था हुनेछ भनेर हामीले कोषको बन्दोबस्त गर्यौँ। कोष सञ्चालक नियमावलीसम्म चाहिँ आयोगले बनाएको भन्ने कुरा मेरो जानकारीमा छ, तर त्यो कोषमा पैसा राख्ने कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय, नेपाल सरकारले राख्ने कुरा, विदेशीहरूले राख्ने कुरा, सबैले राख्ने कुराको निम्ति पनि फेरि राजनैतिक प्रक्रिया, राजनीतिक हिसाबले विश्वसनीय वातावरण, त्यसको खाँचो पर्दो रहेछ। अहिले नेपाल सरकारले जेएनजी मुभमेन्ट अगाडि नै 1 अरब रुपियाँ छुट्याएको भन्ने सुनिएको थियो, त्यो 1 अरब रुपियाँ पनि त्यो कोषमा गइसकेको मैले थाहा पाएको छैन। र विदेशीहरूले चाहिँ हामी थुप्रै पैसा हामी दिन्छौँ संक्रमणकालीन न्यायको निम्ति, हामी चाहिँ प्रोजेक्ट चलाउँछौँ भन्नेहरू त म देख्दछु, तर गभर्मेन्टलाई हामी दिन्छौँ भन्ने कुरा चाहिँ मैले देख्न पाएको छैन। यस कुराका निम्ति पनि पोलिटिकल प्रोसेसको अपेक्षा हुँदो रहेछ। तेस्रो र सबभन्दा महत्वपूर्ण कुरा चाहिँ पोलिटिकल प्रोसेस सँगसँगै द्वन्द्वमा संलग्न भएका पक्षहरूको कोअपरेसन बिना यो प्रक्रिया अगाडि बढ्न सक्दैन। अहिले द्वन्द्वमा संलग्न भएका पक्षहरू अहिले चाहिँ त्यो पोलिटिकल प्रोसेसभन्दा बाहिर छन्, त्यसकारण अहिले नागरिक सरकार जो छ, नागरिक सरकारको प्राथमिकता भनेको फेरि निर्वाचन मात्रै हो। त्यसो भएको हुनाले संक्रमणकालीन न्यायको प्रक्रिया प्राथमिकतामा पनि परेको छैन, पर्ने कुरा पनि भएन। अनि फेरि अर्को चाहिँ महत्वपूर्ण कुरा चाहिँ अब निर्वाचनको प्रक्रिया अगाडि बढिसकेपछि अब त केही समयपछि आचार संहिता पनि लाग्ला, त्यो आचार संहिता लाग्ने स्थितिले एउटा वातावरण सिर्जना गर्न, अनि होल कर्मचारी चाहिँ निर्वाचनमा खटिनुपर्ने अवस्था हुँदा सायद त्यही आयोगमा भएका कर्मचारीहरू पनि कतै निर्वाचनका निम्ति खटिनु पर्ला, त्यसकारण कर्मचारीहरूले पनि त्यो काम कारवाहीलाई अगाडि बढाउन सक्ने अवस्था मैले देखिरहेका छैन। त्यसो भएको हुनाले यी सबै प्रक्रिया हेर्दै जाँदाखेरि निर्वाचन भएर फेरि पोलिटिकल प्रोसेस चाहिँ आफ्नो ठाउँमा पुनस्थापित भएर अनि त्यसपछि चाहिँ पोलिटिकल लिडरसिपले गाइड नगर्दासम्म यो प्रक्रिया अगाडि बढ्छ भन्ने मलाई लागेको छैन।
ढिला न्याय दिनु भनेको अन्याय गर्नु सर हो, या त भनौ न्याय नदिए सर हो भनेर पनि भनिँदै आएको छ। झण्डै दुई दशकसम्म पनि संक्रमणकालीन न्याय निरूपणको विषय टुङ्गोमा पुग्न सकेको छैन। राजनीतिक दलहरूले विभिन्न प्रयत्न त गरिरहेका छन् तर विभिन्न समस्याका कारणले गर्दाखेरि तत्कालीन समयमा नै टुङ्ग्याउने भनिएको यो संक्रमणकालीन न्याय निरूपणको विषय लम्बिँदै जाँदा यहाँसम्म आइपुगेको छ। अब पीड़ितले न्याय कहिले पाउने, राहत कहिले पाउने, राहतका लागि न्यायका लागि आशा गर्दा गर्दै आहत भइरहेको अवस्था पनि छ भनेर विश्लेषण, टीका टिप्पणी र आलोचना भइरहेको सन्दर्भ पनि रहेको छ। अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हेर्ने दृष्टिकोणमा पनि फरक पर्ने हो कि अब लम्बिँदै जाँदा भन्ने लगायतका प्रसंगहरू पनि छन्। यस्ता यावत विषयहरूलाई यहाँले कसरी हेर्नुहुन्छ? यहाँ त लामो समयदेखि यही संक्रमणकालीन न्याय निरूपणको विषयमा अहोरात्र खटिएर लागिरहनु भएको छ। प्रयत्नहरू पनि राजनीतिक दलका तर्फबाट भइरहेका छन्, तिनमा पनि यहाँको संलग्नता रहेको छ। यी विषयलाई कसरी विवेचना गर्न सकिएला?
मेरो अनुभवले के भन्छ भने संक्रमणकालीन न्यायको प्रक्रिया भनेको नियमित अदालतको प्रक्रिया जस्तो हुँदो रहेनछ। नियमित अदालतको प्रक्रियामा हो भने तुरन्त तुरुन्तै अनुसन्धान गर्ने, तुरन्त तुरुन्तै फैसला गर्ने, त्यसपछि एउटा टुङ्गोमा पुर्याउने हुँदो रहेछ। संक्रमणकालीन न्यायको प्रक्रिया भनेको न्याय प्राप्ति भनेको उसले फैसला प्राप्ति गर्ने कुरा होइन रहेछ। एउटा समाजमा हिलिङ प्रोसेस भन्छन् यसलाई, हिजोका पीडाहरू बिर्साउने प्रक्रिया अनि एकअर्काको शत्रुतापूर्ण अवस्थालाई मैत्रीपूर्ण अवस्था बनाउने प्रक्रिया, हिजोको द्वन्द्वको कारण पहिचान गर्ने र कारणलाई सम्बोधन गर्ने कुरा, हिजो द्वन्द्वको कसैको रहरको विषयले थिएन, त्यहाँको सामाजिक संरचनाको कारणले, तत्कालीन परिवेशको कारणले सिर्जना भएको थियो भन्ने कुरा, एकअर्कालाई बुझाउने कुरा, हिजोको द्वन्द्वमा जे जति घटनाहरू भए ती घटनाहरू घट्नुको पछाडि कसैको नियत मनसाय वा कसैलाई दुःख दिने थिएन, त्यो विभिन्न अरू कारणले उब्जिएका र सिर्जित घटनाहरू हुन् भनेर चाहिँ बुझाउने प्रक्रिया यस्तो भएको हुनाले यो यसले समय चाहिँ लिँदो रहेछ। त्यो कुरा साँचो हो, संसारभरिका घटनाहरूले पनि यही देखाउँछ। तर हामी कहाँ समस्या के भइदियो भने यही प्रक्रियालाई पनि एउटा ढङ्गले चाहिँ हामीले चाहेकै हिसाबले योजना बनाएको हिसाबले त्यो योजना र समय सीमाभित्र टुङ्ग्याउन नसक्दा कतै चाहिँ गल्ती भयो कि कतै कमजोरी भयो कि पीडितहरूले न्याय कहिले पाउने भन्ने कुरा चाहिँ अत्यन्त चर्चाको विषय र संवेदनशील विषय पनि बन्न पुगेकै छ। त्यो कुरा साँचो हो। हामीले ऐनमा लेख्यौँ, बालबालिकाहरूको शिक्षा दीक्षाको कुरा गर्यौँ, त्यति बेला ऐनमा लेख्दा बालबालिका थिए, अहिले ती बालबालिकाका पनि बालबालिका भइसके, अर्को पुस्ता आइसक्यो, भनेपछि तिनका निम्ति गरिएको बन्दोबस्त त के काम भन्ने कुरा पक्का हो। कतिका प्रियजनहरू गुमाएका मानिसहरूले न्याय पाउने कुरा, ती प्रियजनहरू किन गुमे, तिनीहरूको अवस्था के छ, बेपत्ताहरूको अवस्था के छ भन्ने कुरा थाहा मात्रै दिन पाएको भए पनि न्याय हुन्थ्यो, त्यो कुरा पनि गर्न सकिएको छैन। त्यसकारण यो प्रक्रियाको हिसाबले गर्दाखेरि अत्यन्त ढिलो भयो। जे हुनुपर्ने हो तत्काल चाहिँ छिनफानो गर्दिन पाए हुन्थ्यो भन्ने कुरा चाहिँ साँचो हो। तर अर्को प्रक्रियाको हिसाबले यो संक्रमणकालीन न्याय प्रक्रिया लामो प्रक्रिया, एउटा हिलिङ प्रोसेसको कुरा, दुईटाका बीचमा रुट कजलाई, यो द्वन्द्वको कारणलाई पहिचान गर्ने र सम्बोधन गर्ने कुरा भएको हुनाले लामो प्रक्रिया हुँदो रहेछ। तर यति हुँदाहुँदै पनि हामीले चाहे अनुसार टुङ्ग्याउन खोजेको समय सीमाभित्र टुङ्गिन नसक्नुको पछाडि दुईटा कारण महत्वपूर्ण रूपमा जिम्मेवार रहे भन्छु। एउटा चाहिँ हाम्रो पोलिटिकल प्रोसेस, हाम्रा पोलिटिकल स्टेक होल्डरहरूले यो विषयवस्तुलाई टुङ्ग्याउन भन्दा यसलाई लम्ब्याउनमा आफ्नो राजनीतिक फाइदा हुने देखेका कारणले त्यसरी प्रयोग गरिदिएका कारणले समस्या भयो। दोस्रो प्रक्रिया अन्तर्राष्ट्रिय समुदायले नेपालभित्र विभिन्न प्रकारको हस्तक्षेप वा पहुँच वा आफ्नो चाहिँ पहुँच बनाइराख्ने प्रक्रिया चाहिँ यो सबभन्दा राम्रो माध्यम चाहिँ संक्रमणकालीन न्याय हुँदो रहेछ भनेर त्यसरी चाहिँ प्रयोग वा दुरुपयोग गरेको पनि कहीँ कहीँ अनुभूति हुन्छ। तेस्रो प्रक्रिया चाहिँ यसलाई प्रोजेक्ट बनाएर प्रोजेक्ट मार्फत आफ्नो रोजीरोटी बनाउनका निम्ति बानी परेका मानिसहरूले यो विषयवस्तु सुल्झियोस् भन्ने चाहेका छैनन्। यी तीनटा प्रक्रिया मेरो विचारमा पीडितहरूका पक्षमा पनि छैन, राजनीतिक प्रक्रियाको पक्षमा पनि छैन, सिङ्गो मुलुक र शान्ति प्रक्रियाको पक्षमा पनि छैन। यति कुरा हामीले बुझ्न सक्दाखेरि यो कुरा टुङ्ग्याउन सकिन्थ्यो। अहिलेसम्म नटुङ्गिनुको पछाडि चाहिँ यी प्रवृत्तिहरू र यी तत्त्वहरू चाहिँ हावी भएका कारणले हो भन्ने मलाई अनुभूति हुन्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले संक्रमणकालीन न्याय निरूपणको विषयमा केन्द्रित भएर वरिष्ठ अधिवक्ता डाक्टर खिमलाल देवकोटासँग कुराकानी गरिरहेका छौं। उहाँ नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निरन्तर संक्रमणकालीन न्याय निरूपणको विषयमा सहभागी पनि हुँदै आउनु भएको छ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब कतिपयले के पनि भनेर आलोचना गरिरहनु भएको छ भने यो संक्रमणकालीन न्याय निरूपणको विषयलाई राजनीतिक दाउपेचको विषय बनाइएको छ। यसर्थ नेपालमा संक्रमणकालीन न्याय निरूपणको विषय यथोचित तरिकाबाट सम्बोधन हुन्छ, टुङ्गोमा पुग्छ भन्ने आशंका छ, यो यत्तिकै गिजोलिँदै जाने पनि हुन सक्छ भन्ने किसिमका टीका टिप्पणी र भनाईलाई कसरी हेर्न सकिएला? टुङ्गोमा पुग्छ कि पुग्दैन? अब टुङ्गोमा पुग्ने आधारहरू के के छन्?
तपाईँले भनेको कुरामा मेरो विमति छैन। यसलाई चाहिँ राजनीतिक दाउपेचको रूपमा, राजनीतिक हिसाबले चाहिँ सौदाबाजी गर्ने विषयको रूपमा पनि यसलाई पटक पटक प्रयोग गरियो। योभन्दा अगाडिका मलाई थाहा छ तथ्यले पनि त्यही भन्छ, अविश्वास प्रस्ताव वा विश्वासको मत र सरकारको न्यूनतम कार्यक्रम, यिनमा चाहिँ यो संक्रमणकालीन न्यायको विषयलाई चाहिँ टुङ्ग्याइनेछ भनेर चाहिँ भन्ने आफ्नो स्वार्थ पूरा नहुने बित्तिकै ठिक्क त्यसको विरुद्धमा कामकाज गर्ने एउटा यो प्रवृत्ति देखिएको छ। दोस्रो प्रवृत्ति, मानिलिउँ द्वन्द्वका बेलामा भएका सबै घटनाहरूको जिम्मेवार चाहिँ तत्कालीन विद्रोही पक्ष मात्रै हो, उसैलाई मात्रै दण्डित गर्न सकिन्छ भनेर चाहिँ एउटा भाष्य सिर्जना गर्ने अनि त्यसपछि त्यसैका आधारमा चाहिँ त्रास सिर्जना गरेर घुर्क्याउने, धम्काउने, त्यो विषयवस्तु चाहिँ अरू विषयवस्तुमा सहमत गराउनका निम्ति त्यसलाई चाहिँ प्रयोग दुरुपयोग गर्ने दोस्रो काम त्यसो गरिएको छ। तेस्रो काम चाहिँ यो द्वन्द्वका बेलाका द्वन्द्वरत पक्षहरू बाहेकका हामीलाई त के मतलब र यो त हाम्रो विषय होइन भनेर दुरुपयोग गर्ने काम गरिएको छ। यो तीनटा प्रवृत्ति देखा परेका छन्। मेरो विचारमा यो तीनटै प्रवृत्ति गलत प्रवृत्ति हुन्। हिजोको द्वन्द्वमा म सहभागी थिइनँ भनेर कसैलाई भ्रम परेको छ भने त्यो भ्रम मात्रै हो। सबै नेपालभित्र द्वन्द्व भएको छ, नेपालभित्रका सबै पोलिटिकल पार्टीहरू त्यसमा कुनै न कुनै हिसाबले दोषी छन्। किन दोषी छन् भने टोटल क्याजुअल्टी, टोटल हत्या मध्येमा 80% हत्या त तत्कालीन सरकारमा, राज्य सत्तामा बसेका मानिसहरूबाट, बसेका संयन्त्रहरूबाट भएको छ। विद्रोहीको तर्फबाट भएका घटना भनेको 20% मात्रै हो। यस्तो अवस्थामा भ्रम पालेर सम्पूर्ण कुराको दोष चाहिँ विद्रोहीलाई लगाउन सकिन्छ भन्ने भ्रम जुन छ त्यसका कारणले यो विषय लम्बिएको छ, त्यो गलत तथ्यमा आधारित छ भन्ने कुरा साँचो हो। दोस्रो कुरा बुझ्न के पर्छ भने हिजो द्वन्द्व कसैको रहरले भएको होइन। हिजो द्वन्द्व हुनुको पछाडि तत्कालीन राजनैतिक प्रणाली दोषी थियो, तत्कालीन निरङ्कुश राजतन्त्रको कुरा थियो, तत्कालीन अविकासको कुरा, अशिक्षाको कुरा, विभेदको कुरा, यी सारा कुरा थिए नि। त्यसका कारणले तत्कालीन राज्य सत्ताका विरुद्ध बन्दुक उठेको थियो भन्ने कुरा स्वीकार गर्न सक्ने बित्तिकै यो मामला हल हुन्छ। त्यसकारण यसलाई फेरि पनि त्यसरी चाहिँ राजनीतिक सौदाबाजी गर्ने साधन बनाउने प्रक्रियाको अन्त जरुरी छ भन्ने म ठान्छु।
आयोग मात्र गठन हुने तर नतिजामुखी काम नहुने भने त आयोग के का लागि भनेर पनि पक्कै पनि प्रश्न उठ्न सक्छ होला। यहाँले पनि अघि कुराकानीका क्रममा भन्दै गर्नु भएको थियो कि तीन पटक त आयोग नै गठन भइसकेका छन्, अब कतिपय कानूनी अडचन पनि यसबीचमा हटाइएका छन्। स्वायत्त ढंगले अब यी गठित आयोगहरू जुन सत्यनिरूपण र मेलमिलाप आयोग त्यसै गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले स्वायत्त भएर काम गर्न पनि सक्छन् होला, आफ्नो कानून अनुसार हस्तक्षेप गरेर अब यो संक्रमणकालीन न्याय निरूपणको कार्यलाई कानून र विधि अनुसार टुंगोमा पुर्याउन पहल पनि गर्न सक्छन् होला। तर राजनीतिक मुख हेर्ने दलहरूकै मुख ताक्ने प्रवृत्तिले स्वायत्त आयोगले पनि काम गर्न सकिरहेका छैनन्, दलहरू नै यसमा हावी भइरहेका छन् भन्ने किसिमका प्रश्नहरूको पनि उठान भइरहेका छन्। यो राजनीतिक समाधान कति अथवा आयोगले समाधान दिन सक्ने विषयहरू चाहिँ के कति हुन्, कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ कि अथवा राजनीतिक दल सरकार पक्ष र सबै सम्बद्ध सबै पक्षको सहमतिमा नै यो संक्रमणकालीन न्याय निरूपणको विषयलाई अगाडि बढाइनु पर्ने हो, यो सन्दर्भलाई यहाँले कसरी हेर्नु भएको छ?
तपाईँले ठिकै भन्नुभयो, कानूनी हिसाबले यी आयोगहरू स्वायत्त छन्, यिनले स्वतन्त्र रूपमा काम गर्न सक्दछन्, यिनको नियुक्ति प्रक्रिया अत्यन्त स्वायत्त र स्वतन्त्र छ, त्यसमा विवादको कुरा छैन। तर प्रश्न के हुँदो रहेछ भने यो आयोग गठन गर्ने बेलामा भइरहेको सरकार झण्डै दुई तिहाई बहुमतको सरकार थियो, कंग्रेस एमाले गठबन्धनको सरकार थियो, त्यो एक वर्षसम्म त्यो सरकारले शासन गरिरहँदा यी आयोगहरूका निम्ति एउटा घर उपलब्ध गराइदिन सकेन, यी आयोगका सदस्यहरूका निम्ति चाहिने आवश्यक सवारी साधन उपलब्ध गराइदिन सकेन, कर्मचारी दिने कुरामा कर्मचारी हामी दिन सक्दिनौ तिमीले चाहिँ छुट्टै भर्ना गर्नुपर्छ भन्न थाल्यो, बजेट उपलब्ध गराइदिन सकेन, दुई तिहाईको सरकारले अन्तर्राष्ट्रिय समुदायलाई कन्भिन्स गरेर हाम्रो संक्रमणकालीन न्यायका निम्ति यदि बजेटको आवश्यकता पर्दछ यसका निम्ति तिमीहरूले प्रोजेक्ट चलाउने होइन राज्यलाई यति यति चाहिँ सहयोग अनुदान हामीलाई देऊ भनेर भन्न सकेन। यो हो नि प्रक्रिया, त यो टोटल एनजी मुभमेन्ट भन्दा अगाडिको एक वर्षको अवधि जति बेला यी आयोगहरू गठन भएका थिए त्यति बेला हामी कहाँ दुई तिहाईको सरकार थियो, यो दुई तिहाईको सरकारले गर्न नसकेका नचाहेका विषयवस्तु यी हुन्। यो कुरालाई हामीले एक्का राख्यौं भने खालि यो आयोग स्वतन्त्र छ स्वायत्त छ भन्दैमा आयोगले गर्न सक्ने पनि होइन रहेछ, बलियो सरकार भयो भन्दैमा पनि गर्न सकिने होइन रहेछ, त्यसकारण चाहिँ प्रतिबद्धता सहितको शान्ति प्रक्रिया प्रति प्रतिबद्ध भएको सरकार बन्यो र त्यो सरकारले कोअपरेसन गर्यो भने यो स्वायत्त भएको आयोगले आफ्नो काम गर्न सक्दो रहेछ। तर वातावरण सिर्जना गरिदिने काम त फेरि पोलिटिकल प्रोसेसकै कुरा रहेछ, राजनीतिक नेतृत्वकै कुरा रहेछ, राजनीतिक नेतृत्वको सरकारले नै गर्न सक्ने रहेछ। अहिले तत्कालका अनुभवले चाहिँ सरकारले कोअपरेसन नगरेका कारणले आयोगहरूले चाहिँ सन्तुष्टि हुने ढंगले काम अगाडि बढाउन नसकेको तथ्य चाहिँ उजागर हुन्छ भन्ने मलाई लाग्छ।
यसअघि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीहरू पनि संकलन गरेका थिए, कतिपय उजुरी उपर त काम कारवाही पनि भइरहेको छ, कतिको भइसकेको पनि छ। खास गरी अब गम्भीर मानवाधिकार उल्लंघनका घटनालाई कसरी अगाडि बढ़ाउने भन्ने सन्दर्भमा अझै पनि एकमत हुन सकेको छैन, फेरि पनि सर्वोच्च अदालतमा कानूनी प्रश्न र संवैधानिक प्रश्नहरू पनि उठान भइसकेका छन्, रिटहरू दर्ता भइसकेका छन्। यसर्थ गम्भीर उल्लंघनका घटनालाई कसरी अगाडि बढ़ाउने र सामान्य प्रकृतिका घटनालाई कसरी अगाडि बढ़ाउने, परिपूरण कसरी गर्ने भन्ने लगायतका विषयहरू पनि मुख्य रूपमा अगाडि आइरहेको सन्दर्भमा अब प्याकेजमा नै यसलाई अगाडि बढ़ाएर टुंग्याउनको लागि कुन बाटो र कुन पद्धतिबाट अगाडि बढ़दा अबका दिनमा उपयुक्त हुन्छ जस्तो यहाँलाई लाग्छ त?
मूलभूत रूपमा संक्रमणकालीन न्यायको सिद्धान्त प्रष्ट छ, यसका चारवटा पिलर मध्ये कम्तीमा सबभन्दा पहिला सत्य स्थापित गर्ने पहिलो कुरा हो, दोस्रो कुरा सत्य स्थापित भइसकेपछि त्यसबाट पीड़ित र पीड़कहरू पहिचान हुन्छ, पीड़ितहरूलाई परिपूर्णको व्यवस्था गर्ने, पीड़कहरूलाई चाहिँ ज्यादती गरेका छन् संक्रमणकालीन न्यायको मान्यता भन्दा विपरीत उनीहरूले चाहिँ ज्यादती गरेका छन् भने तिनका हकमा मुद्दा चलाउने कुरा र चौथो सबभन्दा महत्वपूर्ण प्रक्रिया भनेको द्वन्द्वको कारण पहिचान गर्ने र संरचनागत हिसाबले द्वन्द्व भएको हो भने द्वन्द्व हुने खालका संरचनाहरूको सुधार गर्ने र आइन्दा यस्तो घटना नघटोस् भनेर नदोहोरियोस् भन्ने कुराको ग्यारेन्टी गर्ने यो सिद्धान्त प्रष्ट छ। यही सिद्धान्तलाई हामीले हाम्रो कानूनमा पनि बन्दोबस्त गरेका छौँ। केही ज्यादतीपूर्ण घटना जुन कुरा संक्रमणकालीन न्यायको मान्यता भन्दा भिन्न हुन्छन्, ज्यादतीपूर्ण छन्, गम्भीर मानवाधिकार उल्लङ्घनका विषय छन्, ती कुरालाई अनुसन्धान गर्ने र मुद्दा चलाउनका निम्ति सरकारमा सिफारिस गर्ने काम हो। यी आयोगहरू भनेको फेरि सिफारिसकर्ता हुन्। बाँकी काम कारबाहीलाई चाहिँ त्यति बेलाको अवस्थालाई मध्यनजर गरेर पीडितहरूलाई परिपूरण दिने कुरा र आइन्दा यस्ता घटना नघटुन् भन्ने कुराका निम्ति सुझाव उपायहरू सुझाउने कुरा यो प्रक्रिया मार्फतै यसलाई हल गर्ने कुरा हो। हल गर्ने कुरामा धेरै मैले समस्या देखिराखेको छैन, तर प्रश्न त्यसको निम्ति वातावरण सिर्जना हुनु पर्यो, त्यसको निम्ति चाहिने आवश्यक संरचना भौतिक आवश्यकताको परिपूर्ति गरिदिनु पर्यो, अझ त्यसमा पनि पोलिटिकल कमिटमेन्ट चाहिँ सबभन्दा महत्वपूर्ण हो भन्ने मलाई लाग्छ। यसो गर्न सक्दाखेरि संक्रमणकालीन न्यायलाई टुङ्ग्याउनका निम्ति धेरै समय लाग्ने कुरा पनि छैन, जटिल विषय पनि हो भन्ने मलाई लाग्दैन।
हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ।
हस्, यहाँलाई पनि धेरै धन्यवाद महत्वपूर्ण समयमा मेरा विचारहरू श्रोता समक्ष राख्ने अवसर दिनुभयो, तपाईँलाई पनि धन्यवाद।
आजको अन्तरसंवादमा हामीले संक्रमणकालीन न्याय निरूपणको विषयमा केन्द्रित भएर वरिष्ठ अधिवक्ता डाक्टर खिमलाल देवकोटासँग कुराकानी गर्यौं। उहाँ संक्रमणकालीन न्याय निरूपणका विषयमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निरन्तर सरिक हुँदै पनि आउनु भएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।